नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रचण्ड नेतृत्वको सरकारको 100 दिन पूरा, 300 दिनमा गर्न नसक्ने काम 100 दिनमै गरेको प्रधानमन्त्रीको दावी।
मैले 100 दिनमा सामान्य अवस्थामा 300 दिनमा नहुने काम भयो भन्ने ठानेको छु मैले।
लोकमान सिंह कार्की विरूद्धको महाभियोग प्रस्ताव समसामयिक रहेको सांसदहरूको भनाई, महाभियोग सिफारिस समितिको बैठक 6 दिन पर सर्यो।
जिल्ला अस्पताल स्याङ्जामा शल्यक्रिया मार्फत सुत्केरी गराउने सेवा बन्द, जटिल अवस्थाका सुत्केरीलाई अन्तै लैजानुपर्ने बाध्यता।
भारतको गाजियाबादमा रहेको कपडा उद्योगमा आग लागि 13 जनाको ज्यान गयो।
र एफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपालले भोलि लाओससँग खेल्ने।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसओ सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि केही सिट मात्र बाँकी रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन, फोन 056-527-982, मोबाइल 98-550-50-860।
आज बाबुको स्कुलको पहिलो दिन अरू दिन भन्दा विशेष छ। हामीले हाम्रो बच्चाहरूको भविष्य बारे सोच्यौं र बच्चाहरू बीच कम्तीमा 3 वर्षको जन्मान्तर गर्यौं। हामी सुखी छौं किनकि हामीले परिवार नियोजन अप्नायौं।
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौं।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भएको आज 100 दिन पूरा भएको छ। सरकारले 100 दिन पूरा गरेको अवसरमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री दाहालले आफूले 300 दिनमा गर्ने काम यस अवधिमा गरेको दावी गर्नुभएको छ।
कामको चाप र प्रधानमन्त्रीको हैसियतले मैले शुरू गरेका कामहरू, मन्त्री परिषदले शुरू गरेका कामहरू हेर्दा मैले 100 दिनमा सामान्य अवस्थामा 300 दिनमा नहुने काम भयो भन्ने ठानेको छु मैले। त्यो मूल्याङ्कन त अन्तत अरूले गर्ने कुरा हो, तर मलाई म जति सक्रियतापूर्वक र कामका विभिन्न शाखाहरूलाई अगाडि बढाउन जो मेहनत यो क्याबिनेटले गरेको छ त्यो धेरै महत्वपूर्ण छ भन्ने लाग्छ।
दाहालले 100 दिनमा 300 दिनको काम गरेको दावी गरे पनि नागरिकले भने त्यसको अनुभूति गर्न पाएका छैनन्। आफूले गरेका कामको फेहरिस्त प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री दाहालले दलहरू बीचको दूरी घट्दै गएकाले संविधान संशोधनको प्रस्ताव मसान्त अघि नै संसदमा दर्ता गर्ने बताउनु भएको छ। आफू प्रधानमन्त्री भएपछि राष्ट्रिय सहमतिको वातावरण बन्दै गएकाले संविधान संशोधन र कार्यान्वयनमा दलहरू एक हुने दावी उहाँले गर्नुभएको छ।
मैले सरकारको नेतृत्व गरेदेखि नै मधेसी, थारू, आदिवासी जनजातिलाई पनि सकारात्मक र विश्वासको वातावरण बनाएर सहमतिमा ल्याउने, त्यसको लागि राष्ट्रिय सहमतिको वातावरण बनाउने, सत्ता पक्ष र प्रतिपक्ष सबैको बीचमा पनि निरन्तर अन्तर्क्रिया गरेर सहमतिको वातावरण बनाउने कोसिस गरिरहेको यहाँ सबैलाई थाहा नै छ। संविधान संशोधन गर्ने, देशलाई निर्वाचनतिर लैजाने अन्तिम चरणमा हामी गएका छौँ। संविधान संशोधन यसै महिनाभित्र संसदमा दर्ता गर्ने र त्यसलाई एउटा टुङ्गोमा पुर्याएर अनि निर्वाचनको मिति घोषणा गरेर स्थानीय तहको निर्वाचन गर्ने कामलाई पनि सरकारले उच्च प्राथमिकता दिएर अन्तिम तयारीमा, अन्तिम चरणमा पुर्याएको छ।
संविधान कार्यान्वयनको महत्वपूर्ण काम, उच्च अदालत स्थापना गरेको, छिमेकी भारत र चीनसँग सम्बन्ध सुधार भएको, देशमा शान्ति सुरक्षाको स्थितिमा सुधार हुँदै आएको, भूकम्प पीड़ित र बाढ़ी पीड़ितलाई घोषणा गरिए अनुसार सहयोग दिने काम गरिरहेको प्रधानमन्त्रीले दावी गर्नुभयो। आफ्नो नेतृत्वमा सरकार बनेपछि नागरिकको जनजीवन सहज बनाउन कुनै कसर बाँकी नराखेको, भ्रष्टाचार घटेको, शान्ति प्रक्रियाका बाँकी काम अघि बढ़ेको, राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गरी विकास निर्माणका कामलाई तीव्रता दिइएकाले सरकारप्रति नागरिकको अपेक्षा बढेको प्रधानमन्त्री दाहालले दावी गर्नुभयो।
सरकारको विगत 100 दिनको समग्र मूल्याङ्कन गर्दा आर्थिक परिसूचकहरू सकारात्मक रहेको, शान्ति सुरक्षाको स्थिति राम्रो हुँदै गएको, छिमेकी देशहरूसँगको सम्बन्धमा सुधार आएको, विकास निर्माणका कार्यहरूले गति लिन थालेको, आपूर्ति व्यवस्था सहज बन्दै गएको, सेवा प्रवाह थप प्रभावकारी भएको, सदाचारको प्रवर्धन भई मुलुकको सुशासनका समग्र सूचकहरू सकारात्मक देखिएको स्थिति छ। यसबाट आम जनतामा सरकारप्रतिको भरोसा एवं विश्वासमा बढोत्तरी हुँदै गएको छ।
सरकारले राम्रो काम गरे पनि फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी हुने गरेको प्रधानमन्त्री दाहालले गुनासो गर्नुभयो।
सामाजिक सञ्जालमा आएका सकारात्मक टिप्पणीहरू, आलोचनाहरूलाई सरकारले सकारात्मक रूपमै लिएर तिनमा भएको सकारात्मक पक्षलाई सम्बोधन गर्ने कोसिस गरिएको छ। साथसाथै असाध्य बढी दुरूपयोग हुने खतरा बढेको प्रति पनि सरकार असाध्य संवेदनशील छ। तर अहिले यो फेसबुक र सोसियल मिडिया यस्तो भयो कि असाध्य गैर जिम्मेवार मान्छे, कुनै हैसियत नभएको, कुनै चाहिँ जिम्मेवारी नभएकोले पनि गलत टिप्पणी गर्ने र त्यो भाइरल हुने चाहिँ यो खतरा पैदा भएको छ। यसलाई के गरी व्यवस्थित पार्ने, यो रियल जर्नलिस्टको लागि बढी चासोको विषय हो भन्ने लागेको छ मलाई।
नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालको नेतृत्वमा नेपाली काँग्रेसको साथ र सहयोगमा गएको साउन 19 गते नयाँ सरकार गठन भएको थियो। संविधान संशोधन र कार्यान्वयन तथा स्थानीय तहको चुनाव सरकारको प्रमुख जिम्मेवारी भए पनि ती जिम्मेवारी पूरा गर्नेतर्फ सरकारले अहिलेसम्म खासै प्रगति भने गरेको छैन।
व्यवस्थापिका संसदमा आजदेखि फेरि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरूद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल शुरू भएको छ। कार्तिक 3 गते दर्ता भएको महाभियोग प्रस्ताव 9 गते एक दिन छलफल भएर संसद बैठक आजसम्मका लागि स्थगित भएको थियो। आजको छलफलमा सांसदहरूले महाभियोग प्रस्ताव अत्यावश्यक, वस्तुनिष्ठ र सही रहेको टिप्पणी गरेका छन्। छलफलमा भाग लिने अधिकांश सांसदहरूले प्रस्ताव पारित गरेर संसदको सर्वोच्चता स्थापित गर्नुपर्नेमा जोड़ दिएका छन्। छलफलमा भाग लिँदै कांग्रेस सांसद धनराज गुरूङले लोकतन्त्रमा संविधान र कानूनभन्दा माथि कोही हुन नसक्ने बताउँदै कानूनी राज्यको उपहास गर्ने, सार्वभौम सत्ता सम्पन्न संसदका अपमान गर्ने, निलम्बित प्रमुख कार्कीलाई महाभियोगद्वारा पदमुक्त गर्नुको अर्को विकल्प नरहेको टिप्पणी गर्नुभयो।
सार्वभौम सत्ता नेपाली जनताको सर्वोच्च निकाय संसद भन्दा माथि पनि कोही पनि हुन सक्दैन सभामुख महोदय। तर यही संसदको समितिहरू बोलाउँदाखेरि अटेर गर्ने, छल्ने, बोल्नै नहुने गरी बिरामी परेको छु भनेर पत्र लेखेर पठाउने, यही दुईटा आधार पर्याप्त छ सभामुख महोदय यो महायोग लगाउनका लागि। त्यस कारणले गर्दाखेरि महायोगको ग्राभिटी कहीँ पुग्या छैन कि भनेर शङ्का उपशङ्क गरिरहनु पर्ने म देख्दिनँ।
नेकपा एमालेका सांसद पुरूषोत्तम पौडेलले संविधानको उल्लंघन गरेमा कार्यवाही गर्ने व्यवस्था संविधानले नै गरेको उल्लेख गर्दै निलम्बित अख्तियार प्रमुखले विधिको शासनको खिल्ली उडाएकाले यो प्रस्ताव सही रहेको बताउनुभयो।
संविधान कानून र विधिलाई अवमानना गरे भने त्यसलाई समेत पालना गराउने र कार्यवाही गराउने अख्तियारी बोकेर बसेको छ। स्वयं त्यो व्यक्ति, त्यो निकाय, त्यसको प्रमुख अदालतलाई अवहेलना गर्छ, अदालतको म्याद तामेल गर्ने कुरालाई डिस्टर्ब गर्छ, अवरोध खडा गर्छ भने त्योभन्दा ठूलो विधिको शासनको उल्लङ्घन अरू केही पनि हुन सक्दैन। यस कारणले विधिको शासन उल्लङ्घन गर्ने कसैलाई पनि पदमा बस्ने अधिकार छैन।
यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकमानलाई कसैको दबावमा परेर प्रमुख राजनैतिक दलका नेताले नियुक्तिको सिफारिश गरेको हुँदा सिफारिश गर्नेले जिम्मा लिनुपर्ने बताउनुभयो। केसीले ठूला दलको गैर जिम्मेवारीका कारण प्रस्ताव पारित नहुने हो कि भन्दै आशंका व्यक्त गर्नुभयो।
तर खाएको देखिन्न, बिरालो मारिएको देखिन्छ भने जस्तो, अब भर्ना गर्नेहरू चोखा हुने, अब एउटा भ्रष्ट कर्मचारीलाई तपाईँ भर्ना गरेर अहिले जम्मै चाहिँ भ्रष्टाचारको सब दाढी उतातिर खनाएर चाहिँ आफू चाहिँ चोखो हुने जुन पद्धति छ, यो हाम्रो लागि दुःखदायी कुरा हो। यहाँ जति सुकै उफ्रे पनि मचियो मचियो थकियो हुनेछ। त्यस कारणले म संसदको यो रोस्टमबाट के भन्छु मान्यज्यूलाई भने, हामीले एउटा भ्रष्टाचारी कर्मचारीलाई कारवाही पनि गर्न सक्दैनौँ भने हामीले यो मुलुकमा चाहिँ सिंहको भाग्न सक्दैनौँ। जनताको समर्थन, जनताको सहयोग निरर्थक हुन्छ।
नेकपा मालेका सांसद शिवचन्द्र चौधरीले महाभियोगले संविधान र कानून विपरीत जान खोज्नेलाई निरुत्साहित गर्ने उल्लेख गर्नुभयो। सांसद प्रेम बहादुर सिंहले लोकमान सिंह विरूद्धको महाभियोग प्रस्ताव औचित्यपूर्ण र विधिसम्मत भए पनि पारदर्शी रूपमा आउन नसकेको टिप्पणी गर्नुभयो। नेकपा माओवादीका सांसद महेन्द्र बहादुर शाही सहित 157 जना सांसदले निलम्बित प्रमुख कार्की विरूद्ध दर्ता गराएको महाभियोगको प्रस्ताव संसदमा गएको कार्तिक 7 गते पेश भएको थियो।
व्यवस्थापिका संसद मातहतको महाअभियोग सिफारिस समितिको अर्को बैठक छ दिन पर धकेलिएको छ। समितिको आजको बैठकमा आन्तरिक कार्यविधि सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल भएको थियो। छलफलपछि समितिको अर्को बैठक आउँदो बिहिबार बस्ने गरी स्थगन भएको हो। आन्तरिक कार्यविधि पारित गर्ने सन्दर्भमा एक दुईवटा विषयको भाषामा संशोधन गर्नुपर्ने देखिएको उपसमितिका संयोजक रामनारायण बिणारीले जानकारी दिनुभयो। व्यवस्थापिका संसदको पूर्ण बैठकमा महाअभियोगको प्रस्तावमाथिको छलफल फेरि शुरू भएकाले थप केही दिन लाग्न सक्ने पक्षलाई हेक्का गर्दै समितिमा अरू काम पनि नभएको हुँदा सबैको सहमतिमा अर्को बैठक मंगिर 2 गतेलाई राखिएको संयोजक बिडारीले जानकारी दिनुभयो। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमाइ कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो बसै कहाँ हो, के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखिदु बिदा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
आज बाबुको स्कुलको पहिलो दिन अरू दिन भन्दा विशेष छ। हामीले हाम्रो बच्चाहरूको भविष्य बारे सोच्यौं र बच्चाहरू बीच कम्तीमा 3 वर्षको जन्मान्तर गर्यौं। हामी सुखी छौं किनकि हामीले परिवार नियोजन अपनायौं।
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौं।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रचण्ड नेतृत्वको सरकारको 100 दिन पूरा, 300 दिनमा गर्न नसक्ने काम 100 दिनमै गरेको प्रधानमन्त्रीको दावी, लोकमान सिंह कार्की विरूद्धको महाअभियोग प्रस्ताव समसामयिक रहेको सांसदहरूको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा संविधान संशोधन प्रस्ताव, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव पारित गर्ने विषयमा दुई नेताबीच कुराकानी भएको हो। यसअघि एमाले र नेकपा माओवादी केन्द्रले संविधान संशोधन प्रस्तावको विषयमा कंग्रेससँग छलफल गर्ने बताएका थिए। लोकमान सिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव, संविधान संशोधन लगायत प्रमुख विषयमा ठूला दलबीच नै मत मिलेको छैन। प्रमुख दलका नेताहरूले राजनैतिक भेटवार्ता तीव्र पारिरहेका छन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माण प्राविधिक निरीक्षण कार्यविधि 2073 तयार पारेको छ। भूकम्पबाट क्षति भएका निजी घरको पुननिर्माण, प्रबलीकरण वा मरमत गर्नुपर्ने संरचना भूकम्प प्रतिरोधात्मक बनाउनका लागि सिफारिश गरिएको प्राविधिक ढाँचा, स्तर, डिजाइन र निर्माणमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर यकिन गर्न निरीक्षण कार्यविधि तयार पारिएको हो। यस्तै पुननिर्माण कार्यमा खटिएका प्राविधिकका लागि निरीक्षणको एकीकृत प्रक्रिया तोक्न आवश्यक भएकाले पनि निरीक्षण कार्यविधि तयार पारेको प्राधिकरणले जनाएको छ।
सरकारले एक चीन नीतिमा नेपाल सरकार पूर्ण प्रतिबद्ध र दृढ़ रहेको भन्दै नेपाल र चीन बीचको सम्बन्धलाई लिएर केही संचार माध्यममा प्रकाशित समाचार सत्य नभएको बताएको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर संचार माध्यममा आएका समाचारमा दावी गरिए झैं नेपालको एक चीन नीतिबारे चीनले सरकारको ध्यान धारणा माग गरेको भन्ने विषयमा समेत कुनै सत्यता नभएको दावी गरेको छ। नेपालले छिमेकी देशसँगको सम्बन्धलाई सधैँ उच्च महत्व दिइआएको र अहिलेको सरकारले पनि यो सम्बन्धलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ।
यस्तै नेपाली कांग्रेसले पनि एक चीन नीतिप्रति पार्टीको स्पष्ट दृष्टिकोण रहेको स्पष्ट पारेको छ। आज विज्ञप्ति निकालेर कांग्रेसले आफू पञ्चशीलको सिद्धान्तमा दृढ रहेको जनाउँदै कांग्रेसको चीन सरकारसँगको सम्बन्धका विषयमा भ्रम सिर्जना गर्ने दुष्प्रयास गर्नु दुर्भाग्यपूर्ण हो भनेर जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका प्रमुख सचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिमा एक चीन नीतिप्रतिको दृष्टिकोण कांग्रेस पार्टी र सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई कसैले सिकाइरहनु पर्दैन लेखिएको छ। देउवाले भारतमा दलाई लामाका प्रतिनिधिलाई भेटेको भनेर पत्र पत्रिकामा आएका समाचार र तस्विर सबै झूट रहेको कांग्रेसले दावी पनि गरेको छ।
जिल्ला अस्पताल स्याङ्जामा शल्यक्रिया मार्फत सुत्केरी गराउने सेवा बन्द भएको छ। एक वर्ष अघिदेखि सञ्चालनमा आएको सेवा मन्त्रालयले अस्पताललाई दिँदै आएको अनुदान रकम अपुग भएपछि बन्द भएको हो। मन्त्रालयले सेवा सञ्चालनका लागि दिएको 19 लाख रूपियाँ अपुग भएकाले सेवा बन्द गरिएको अस्पतालले जनाएको छ। अनुदानबाट प्राप्त रकम सुत्केरी गराउने कार्य र कर्मचारीको तलब भत्तामा खर्च हुँदै आएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत रामचन्द्र अरियालले जानकारी दिनुभयो। उहाँले कर्मचारीको तलब भत्तामा रकम नपुगेपछि रकम अभावका कारण सेवा बन्द गरिएको बताउनुभयो। जिल्लाभर 27 स्थानमा सुत्केरी सेवा केन्द्र रहे पनि शल्यक्रिया मार्फत जिल्ला अस्पतालमा मात्रै सुत्केरी गराउने सेवा थियो। थोरै अनुदान रकममा जनशक्ति जुटाउन समस्या भएपछि अस्पतालले सेवा बन्द गरेको जनाएको छ।
नगरपालिका कायम गर्न माग गर्दै आन्दोलनमा उत्रिएका बर्दियाको भुरी गाउँका बासिन्दा र प्रहरीबीच झडप भएको छ। नाराबाजी गर्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीचको झडपले आज दिनभर जसो भुरी गाउँ बजार तनावग्रस्त बनेको थियो। बबई नगरपालिका रहेकोमा अरू दुई छिमेकी ठाकुरद्वारा र शिवपुर गाउँ विकास समितिलाई समावेश गर्दा पनि स्थानीय तह पुनर्संरचना प्राविधिक समितिले नगरपालिका कायम नगरेको भन्दै भुरी गाउँका बासिन्दा आन्दोलित भएका छन्।
पूर्वका व्यवसायीले विशेष आर्थिक क्षेत्र स्थापना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यान आकर्षण गराएका छन्। विशेष आर्थिक क्षेत्र स्थापना गर्ने सम्बन्धमा केही बजेटको व्यवस्था गरी अध्ययन गर्ने काम भएको, त्यसपछि यस विषयमा कुनै कार्यक्रम नल्याएको व्यवसायीले गुनासो गरेका छन्। मोरङ व्यापार संघका अध्यक्ष तथा सांसद पवन कुमार सारारले पूर्वाञ्चलमा नियमित विद्युत आपूर्तिका लागि कटैया, मल्टिफ्युल, अरूण तेस्रो लगायत अन्य विकल्पहरूको विशेष व्यवस्थापन गर्नुपर्ने, चीन र भारत जोड्ने जोगवनी किमाथाङका सड़क कोशी मार्गको निर्माण गर्ने, विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरमा स्तरोन्नति गर्ने बारेमा पनि ध्यान आकर्षण गराउनु भएको हो।
अनुसन्धानकर्ता महावीर पुनले स्थापना गर्न लागेको राष्ट्रिय आविष्कार केन्द्रलाई 2 लाख रूपियाँ आर्थिक सहयोग गरिएको छ। प्रथम र दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका नेपालीको सम्झनामा आज आयोजित पप्पी डेका अवसरमा भूतपूर्व बेलायती सैनिक संघ र पुन समाज काठमाडौँ जिल्ला कार्य समितिले 1-1 लाख रूपियाँ आर्थिक सहयोग गरेका हुन्। कार्यक्रममा संघले तिहारमा खेलेको देउसी भैलोबाट उठेको रकम महावीर पुनको आविष्कार केन्द्रलाई सहयोग गरेको हो। कार्यक्रममा संघका अध्यक्ष जनक राणाले राष्ट्रका लागि केही गर्ने अभियानमा लागेकाले पुनलाई आर्थिक सहयोग गरिएको बताउनुभयो। संघले यसअघि भूकम्प पीड़ित नागरिकलाई राहत उपलब्ध गराउनेदेखि पुनर्निर्माणका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग समेत गरेको छ।
जनकपुरको सिद्धार्थ बैंकको खाताबाट 24 लाख रूपियाँ हराएको छ। धरानका तेजस्वी अतुल टेम्पोको सब डिलरका सम्राट श्रेष्ठले धरानकै सिद्धार्थ बैंकको खाताबाट हिजो जनकपुरको बाबा सेल्स सप्लायर्सको खातामा जम्मा भएको 24 लाख रूपियाँ हराएको हो। बैंकका शाखा म्यानेजर अखिलेश यादवले हिजो खातामा रकम जम्मा भएको तर आज खातामा रकम नदेखिएपछि बैंकको हेड अफिसमा खबर गरी खोजबिन गरिरहेको बताउनुभयो।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38
545
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
लोक सेवा तयारी कक्ष शाखा अधिकृत नासु र खरिदारका नयाँ कक्षाहरू धमाधम सञ्चालन हुँदैछन्।
छात्रवृत्ति छनौट परीक्षा फारम बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म वितरण हुँदैछ।
विशेषता कोर्स कम्प्लिट तयारी कक्षा हुने, डेली टेस्ट अभियानका रूपमा 4 महिनासम्म कक्षा हुने, विकली नमुना परीक्षा र फिडब्याक क्लास हुने, 15 दिने प्रतिस्पर्धात्मक नमुना परीक्षा हुने, व्यावहारिक प्रेजेन्टेसन तयारी कक्षा हुने। गुणस्तरीय तयारी कक्षाका लागि मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार काठमाडौँ, सम्पर्क 0124-6024 98511877888। साथै बैंक, असई, बिनी, शिक्षक सेवा, कोरियन भाषा र अन्य उत्कृष्ट भाषाका लागि पनि कक्षाहरू सञ्चालन भइरहेका छन्।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। जिल्ला प्रशासन कार्यालय बैतडीले आजदेखि ग्रामीण क्षेत्रमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ। सरकारी सेवालाई दुर्गम बस्तीका स्थानीयको घर दैलोमा पुगेर सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताउनुभयो।
6 वर्ष अघि भारतीय नागरिकको हत्या गरेर फरार रहेका जुम्ला तातोपानीका दानबहादुर कटायत पक्राउ परेका नेपालगंजको कोरियनपुर बस्दै आएका उनलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। 2067 साल असार 18 गते विवाहको कार्ड बाँड्नका लागि नेपालगंज 16 कोरियनपुर स्थित आफन्तको घरमा पुगेका भारत लखिमपुरका नङ्कु भनिने अनिल पटारको हत्या गरी कठायत फरार भएका प्रहरीले जनाएको छ।
म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालीगण्डकी नदीले बगाउँदा म्याग्दी दङनाम नौ दर्मिजाकी 39 वर्षीय कुमारी विकको ज्यान गएको छ। म्याग्दी घर भई हाल पर्वत माझफाँट 8 बस्ने विकलाई नदी किनारमा दाउरा टिप्न जाँदा बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
रसुवाको लाङटाङका भूकम्प प्रभावितलाई न्यानो कपड़ा वितरण गरिएको छ। चिसो मौसम शुरू भएसँगै रियल हिमालयले ज्याकेट र ब्ल्याङ्केट वितरण गरेको हो। रियल हिमालयका शैलेश लोपचनका अनुसार भूकम्प प्रभावितलाई चिसोबाट बचाउनका लागि 100 थान ज्याकेट र 100 थान ब्ल्याङ्केट वितरण गरिएको हो।
अलैंचीको मूल्यमा 40% तथा उत्पादनमा 20%ले कमी आएपछि काभ्रे पलाञ्चोकका किसान चिन्तित भएका छन्। खडेरीका कारण उत्पादन घटेको र मूल्यमा समेत कमी आएपछि अलैंची किसान मारमा परेका हुन्। अलैंचीमा लाही किराको संक्रमण देखिएको किसानले बताएका छन्।
माओवादी केन्द्रले नेतृत्व गरेको सरकारको 100 दिन पुगेकोमा मैन्जार राय यादवले 3566 एसएमएस गरेर सुझाव दिनुभएको छ। असन्तुष्ट दलहरूका उचित माग सम्बोधन गरी संविधान कार्यान्वयन गर्नुहोस्। कतिन्जेल आफ्नो बोली अकाट्य झैं गरेर बस्ने।
बराल रोदीप ट्वीट गर्नुहुन्छ, एमालेको सरकार हुँदा त यदाकदा अनुगमन पक्राउ जस्ता खबर सुनिन्थे, अहिले त त्यो पनि हराएको छ। कि संचार माध्यमलाई जानकारी नदी अनुगमन भइरहेछ सरकार।
शिवगिरी ट्वीटमा व्यङ्ग्य गर्नुहुन्छ, चीनसँग दूरी, भारतसँग लम्पसार, देश विकास शून्य, अंगीकृतलाई सरकार।
नेपालीवाला ट्वीट गर्नुहुन्छ, सरकारको 100 दिन भन्नु र अब सरकार ढल्न यति दिन बाँकी छ भन्नु उस्तै होइन र त्यसैले सरकारले दिगो विकासमा जोड दिने हो कि।
अनि विज्ञानको विकासमा प्रतिबद्धता जनाएका प्रधानमन्त्री दाहाललाई आइबीआरमा महोत्तरीको बर्दिवासबाट विजयराज शर्मा सुझाव दिनुहुन्छ।
प्रधानमन्त्रीले जुन अहिले भनिरहेको छ नि विज्ञान र प्रविधि विकास गर्नुपर्ने, यो भाषामा मात्र सीमित छ। त्यसको लागि जापान, जर्मनी र अमेरिकाको सिलेबस ल्याउनु पर्ने हो, त्योसँग सहकार्य गर्नुपर्छ। यो भाषणबाट हुँदैन, त्यसलाई सिलेबस र त्यहाँको अब प्राध्यापक अथवा विद्वानहरूसँग हामीले सहकार्य गरियो भने बल्ल हामी माथि उठ्न सकिन्छ। अरू जति बजेट छुट्याउ यो शिक्षामा त्यसबाट हामी अगाडि बढ्न सक्दैनौँ। त्यसको लागि हामीले चाहिँ त्यही अनुसार सिलेबस पहिला ल्याऊ, सिलेबस माथि हामी जोड दिऊ, अनि हामी त्यही अनुसार शिक्षण संस्थानमा त्यो लागू गरियो भने हामी अगाडि बढ्न सक्छौँ।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500012 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र मोहन पौडेल। अब विदेशको खबर। भारतको गाजियाबादको एउटा कपड़ा उद्योगमा आग लागि हुँदा 13 जनाको ज्यान गएको छ, अरू 3 जना घाइते भएका छन्। स्थानीय समय अनुसार आज बिहान 4:30 बजे आग लागि हुँदा सुतिरहेका मजदूर भाग्न नसक्दा निसासिएर ती मजदूरको ज्यान गएको बीबीसीले जनाएको छ। विद्युत सर्ट भएर आग लागि भएको गाजियाबाद प्रहरीले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। एएफसी सोलिडारिटी कपको सेमी फाइनलमा नेपालले भोलि लाओससँग खेल्दैछ। ब्रुनाईलाई 3-0 हराउँदै समूह ए को विजेता बनेको नेपालले समूह बी को उपविजेता लाओससँग खेल्न लागेको हो। नेपाली टोलीका प्रशिक्षक ग्योटुकी कोजीले आफ्नो टोलीको लक्ष्य प्रतियोगिताको उपाधि जित्ने रहे पनि लाओसलाई हल्का रूपमा नलिएको बताएका छन्। लाओससँग गत मेमा भएको प्रतिस्पर्धामा 1-1 गोलको बराबरी खेलेको उल्लेख गर्दै कोजीले मंगोलिया विरूद्ध लाओसको 3-0 जीतले उसको खेलको गुणस्तर अझै बढ़ेको देखाएको बताए। सेमीफाइनल अघि एक दिन अतिरिक्त आराम गर्न पाए पनि त्यसले खासै फरक नपर्ने कोजीको भनाइ थियो। लाओसका प्रशिक्षकले तुलनात्मक रूपमा दुवै टोली समान रहेको उल्लेख गर्दै कड़ा प्रतिस्पर्धा हुने अनुमान गरेका छन्। समूह बीमा श्रीलंका र मंगोलियासँग जितेको लाओस मकाउसँग भने हारेको थियो। भोलिको नेपाल र लाओस बीचको खेल नेपाली समय अनुसार 2:15 मलेसियाको कुचिङमा हुनेछ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता 2073 कार्यकारी समितिले प्रतियोगिताको नयाँ मिति तोक्न राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा प्रस्ताव गर्ने भएको छ। बैठकले क्षेत्रीय प्रतियोगिताको लागि नयाँ मिति तोक्नुका साथै मंगसिरमा नै प्रतियोगिता आयोजना गर्न परिषद बोर्डमा प्रस्ताव लाने निर्णय गरेको हो। बैठकमा समितिका संयोजक सदस्य सचिव केशव कुमार विष्ट तथा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले प्रतियोगिताका लागि आवश्यक पूर्वाधारहरू करिब करिब बनिसकेका कारण प्रतियोगिता सञ्चालन गर्न कुनै कठिनाई नहुने भन्दै प्रतियोगितालाई आउँदो महिनामा नै गर्नुपर्ने बताउनु भएको छ। आर्थिक तथा प्रतियोगिता निर्देशिका समयमा नै पास हुन नसकेका कारण मंगसिरमा हुने भनिएको प्रतियोगिता स्थगित भएको छ।
इंग्ल्याण्डसँगको पहिलो टेस्टको पहिलो पालीमा भारतले सामान्य प्रदर्शन गरेको छ। आज तेस्रो दिनको खेल सकिँदा भारतले 4 विकेट गुमाएर 319 रन बनाएको छ। पहिलो पालीमा भारतलाई सम्मानजनक स्थितिमा पुर्याउन भारतका मुरली विजय र चेतेश्वर पुजारा दुवैले शतक पूरा गरे। दोस्रो विकेटका लागि 209 रनको साझेदारी गरेका मुरली विजय 126 रन र पुजारा 124 रनमा आउट भए। विराट कोहली 26 रनमा नट आउट छन्।
र विश्वकप छनौट खेलमा आज राति इंग्ल्याण्ड र स्कटल्याण्ड बीच खेल हुँदैछ। यी दुई बीचको खेल राति 1:30 बजे हुनेछ। आज राति 1:30 बजे फ्रान्स र स्वीडेन, जर्मनी र सान मारियो, पोल्याण्ड र रोमानिया, नर्दन आयरल्याण्ड र अजरबैजान बीच पनि प्रतिस्पर्धा हुनेछ। त्यस्तै माल्टा र स्लोभानिया, डेनमार्क र काजकस्तान, नर्वे र चेक गणतन्त्र तथा स्लोभाकिया र लिथुवानिया बीच पनि आज राति 1:30 बजे नै प्रतिस्पर्धा हुनेछ। यसै गरी अर्मेनिया र मोन्टेनेग्रो भने पाउने 11 बजे खेल्नेछन्। यस्तै पानामा र होन्डुरस राति 2:15 बजे, ट्रिनिडाड एण्ड टोबागोको बिहान 4:45 बजे खेल्छ भने अमेरिका र मेक्सिको बिहान 4:45 बजे खेल्नेछन्। यसअघि आज बिहान भएको खेलमा अर्जेन्टिना ब्राजिलसित 3-0 हारेको थियो। यस्तै पेरू र भेनेजुएलाले आफ्नो खेल जितेका थिए। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रचण्ड नेतृत्वको सरकारको 100 दिन पूरा, 300 दिनमा गर्न नसक्ने काम 100 दिनमै गरेको प्रधानमन्त्रीको दावी।
लोकमान सिंह कार्की विरूद्धको महाअभियोग प्रस्ताव समसामयिक रहेको सांसदहरूको भनाई, महाअभियोग सिफारिश समितिको बैठक 6 दिन पर सर्यो।
जिल्ला अस्पताल स्याङ्जामा शल्यक्रिया मार्फत सुत्केरी गराउने सेवा बन्द, जटिल अवस्थाका सुत्केरीलाई अन्तै लैजानुपर्ने बाध्यता।
भारतको गाजियाबादमा कपडा उद्योगमा आग लागि 13 जनाको ज्यान गयो।
र एएफसी सोलिडारिटी कपको सेमी फाइनलमा नेपालले भोलि लाओससँग खेल्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।